Not a key on you being the army, sorry, it's all, I mean, my full grain. نحن ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله. لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد فقد قال الله بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير. الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. صلى الله عليه محمد وعلى آله. خدا و تعالی اپنی کتاب ہدایت میں اپنا تعارف کراتا ہے پہلے، اس کے بعد موت اور حیات کے فلسفے کو بیان کیا. بابرکت ہے وہ ذات جس کے قبضۂ قدرت میں ساری کائنات ہے اور وہ ہر چیز پر قدرت رکھنے والا ہے. اس کے قبضۂ قدرت سے کوئی چیز باہر نہیں ہے، کوئی ایسی چیز نہیں ہے جو اسے عاجز بنا سکے، ناتوانی کا اظہار جہاں ہو سکے. اور وہی وہ ذات ہے جس نے موت کو بھی پیدا کیا اور حیات کو بھی پیدا کیا، اور دونوں کا مقصد ایک ہے. لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا. زندگی کا مقصد بھی یہی ہے، موت کا مقصد بھی یہی ہے، تمہیں آزمانا چاہتا ہے کہ تم میں کون بہتر عمل کرنے والا ہے، سب سے اچھا عمل کس کا ہے. وَهُوَ الْعَزِيزُ الْغَفُورُ. وہ ہستی ہے جس پر کبھی کوئی غالب نہیں آ سکتا ہے، وہ سب پر غالب ہے، اس کے باوجود وہ غفور ہے، خطاؤں کو معاف کر دینے والا ہے. اللہ نے گرامی گزشتہ تین تقریروں میں یہی عرض کیا تھا کہ خداوند عالم نے اگر ہمیں پیدا کیا ہے، یہ زندگی دی ہے، تو اس دنیا کی زندگی ابدی نہیں ہے. زندگی ابدی تو ہے مگر اس دنیا کی زندگی ابدی نہیں ہے. یہ زندگی ایک دن ختم ہو جائے گی. جب اس دنیا کی زندگی ختم ہوگی تو اسی کا نام موت ہے. موت آئے گی، سب کو آئے گی، کسی کو اس سے انکار، دیر یا سویر، آنی ہر ایک کو موت ہے. لیکن موت کا مطلب فنا نہیں ہے، مٹ نہیں جانا ہے، بلکہ موت کے بعد ایک دوسری زندگی شروع ہو جاتی ہے. موت سے پہلے کی زندگی کے تقاضے الگ ہیں، موت کے بعد کی زندگی کے تقاضے الگ ہیں. موت سے پہلے زندگی کی ساری چیزوں کو اللہ نے فراہم کر دیا تھا، موت کے بعد کی تمام چیزوں کو ہمیں خود فراہم کرنا ہے، اور وہاں کی فراہمی ہی کے لیے یہ دنیا کی زندگی اللہ نے بنائی. تمہیدی زندگی ہے، اصلی زندگی مرنے کے بعد شروع ہوگی. اِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانِ. اگر کسی زندگی کو زندگی کہا جا سکتا ہے تو وہ موت کے بعد والی زندگی ہے، آخرت کی زندگی ہے، اور وہاں کے لیے سارا سامان ہمیں یہی سے لے جانا ہے. انسان کی فطرت میں ہے کہ اپنی زندگی کے لیے اسباب فراہم کرتا. اگر کہ دنیا کی زندگی میں اکثر چیزوں کا انتظام تو خدا ہی نے کر دیا تھا، پھر بھی ہم چین سے بیٹھتے نہیں ہیں، پھر بھی ہم چین سے نہیں بیٹھتے ہیں. اپنی اس زندگی کو زیادہ سے زیادہ رنگین بنانے کے لیے، زیادہ سے زیادہ کو رونق بنانے کے لیے رات دن کوششیں کرتے ہیں. تو پھر وہ زندگی جس کا دورانیہ بھی طویل ہے، جو کبھی ختم نہ ہونے والا ہے، یہ تو محدود ہے، وہ کبھی ختم نہ ہونے والا اس کا دورانیہ ہے، اور وہاں کی ہر چیز ہمیں خود بنانی. انسان یہاں اللہ نے بنا کے بھیج دیا، وہاں کا انسان ہمیں خود بنانا ہے. شکل و صورت یہاں اللہ نے دے دی، وہاں کی شکل و صورت خود بنانا ہے. ہاتھ پیر آنکھ کان ناک سب یہاں اللہ کی عطا ہے، وہاں کچھ نہیں ملے گا، خود جو بنائیں گے وہی ملے گا. جیسی شکل بنانا چاہیں بنا سکتے ہیں. وہاں کا مسکن، وہاں کا کھانا پینا، غذا، کپڑا، لباس، ساری چیزیں ہمیں خود یہی سے بنا کر کے لے جانا ہے. جس طرح سے ہم اپنے لیے وسائل زندگی یہاں فراہم کرتے ہیں، اپنے لیے بھی فراہم کرتے ہیں، اپنی اولاد کے لیے بھی فراہم کرتے ہیں، اسی طرح سے وہاں کی زندگی کے وسائل بھی ہمیں خود فراہم کرنا ہے، اپنے لیے بھی اور اپنی اولاد کے لیے بھی. دونوں ذمہ داری ہماری ہے. یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا. اے صاحبان ایمان، تمہیں اپنے کو بھی بچانا ہے آتش جہنم سے، اور اپنی فیملی کو بھی بچانا ہے. دونوں تمہاری ذمہ داریاں ہیں. کل عرض کیا تھا کہ فیملی کو کس طریقے سے بچانا چاہیے اور کس طریقے سے بچایا جا سکتا ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی سیرت کیا تھی؟ صلی اللہ علیہ وسلم کی سیرت کے ذیل میں کل اس کو عرض کیا تھا کہ کس طریقے سے ہم خود کو بھی آتش جہنم سے بچا سکتے ہیں اور اپنے کنبے کو بھی، کس طرح سے خود بھی انسانی شکل اختیار کر سکتے ہیں اور اپنے کنبے کو بھی انسانی شکل ادا کر سکتے ہیں. پہلی چیز اس میں یہ تھی کہ پیغمبر نے اپنے گھر کے ماحول کو دینی ماحول بنایا تھا. کیسے دینی ماحول بنایا تھا اسے عرض کر چکا ہوں. وہ دینی ماحول بن گیا، دینی ماحول کو بنانے کے بعد اسے باقی بھی رکھنا ہے. بنانا ایک کام ہوتا ہے، اسے باقی رکھنا دوسرا کام ہوتا ہے. دولت حاصل کرنا ایک کام ہے، اور دولت کی حفاظت آنے کے بعد چلی بھی تو جاتی ہے. اسے دینی ماحول کو بنا لیا، دینی ماحول کو بنانے کے بعد اسے باقی کیسے رکھ سکتے ہیں؟ اس کے سلسلے میں عرض کیا تھا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے دینی ماحول کو باقی رکھنے کے لیے پہلی چیز، پہلی بنیاد جو قائم کی تھی وہ ہے بنیاد محبت. گھر کے اندر اگر محبت کا ماحول نہ ہوگا تو دینی ماحول بھی باقی نہیں رہ سکتا ہے. جہاں محبت نہیں ہوگی وہاں پر لڑائی ہوگی، جھگڑا ہوگا، تنازع ہوگا، تفرقہ ہوگا. حدیث ہے کہ لا تدخل الملائکۃ فی بیت فیہ الکلب. جس گھر میں کتے ہوتے ہیں وہاں کے اوپر فرشتے داخل نہیں ہوتے. کتے سے کیا مراد؟ یہ والا کتا جو ٹہلتا رہتا ہے، یہ کتا مراد نہیں ہے. لا تدخل الملائکۃ فی بیت فیہ الکلب. جس گھر میں لڑائی جھگڑا ہوا کرتا ہے، جس گھر میں ایک دوسرے کے اوپر یہ جو ہے جھپٹتے رہتے ہیں، دوسرے پر بھونکتے رہتے ہیں، اس گھر میں فرشتے داخل نہیں ہوتے. यानी जहां पर लड़ाई है, झगड़ा है, तफरका है, नफरत है, कीना है, इनाद है, ये उनके पीछे पड़े हैं, वो उनके पीछे पड़े हैं, इन्हें उनसे कद है, उन्हें उनको उनसे जिद है, ये वो घर है जहां के ऊपर रहमत खुदा नहीं आती। राय के बाद जहां रहमत खुदा नहीं है वो दीनी माहौल भी नहीं हो सकता है। लिहाजा पहली बुनियाद जो रसूल अकरम ने डाली थी वो ये है, घर की फजा मोहब्बत की फजा हो। कोई ऐसा अमल घर के किसी जो है मिंबर से सरजद न हो जो इस मोहब्बत की फजा को जो है मुकद्दर बना दे। अलबत्ता चूंकि घर की जिम्मेदारी मर्द के दिन में है, लिहाजा पहली जिम्मेदारी उसी की होती है कि ऐसी हिकमत अमली बनाए, ऐसे अफकार और ख्यालात का नमूना पेश करे जिसकी बिना के ऊपर घर में मोहब्बत का माहौल ये जो है बिगड़ने न पाए। मोहब्बत का माहौल किस तरह से कायम होने के बाद बाकी रह सकता है? एक चीज मोहब्बत है, दूसरी चीज खिदमत है। कभी कभी अच्छी खासी मोहब्बत होती है लेकिन सिर्फ इस उम्मीद में, इस उन्हें उम्मीद है कि वो हमारी खिदमत करे, इन्हें उम्मीद है कि वो हमारी खिदमत करे। इंसान आमतौर से यही चाहता है, इंसान को खिदमत लेना पसंद है, खिदमत देना, खिदमत करना पसंद नहीं होता है। ख्वाहिश यही होती है ना, कोई मिल जाए जो हमारा पैर दबाए, कोई मिल जाए जो हमारा सर दबाए, कोई मिल जाए जो हमारे काम काज कर दिया करिए। इस तेबाद की जो फितरत है, यानी दूसरों को गुलाम बना लेना, दूसरों के इस्तेहसाल की जो तबीयत पाई जाए, एक आम तबीयत है। नहीं, याद रखिए कि जब भी किसी समाज में इस्तेहसाल और इस्तेबाद का जज्बा पाया जाएगा, कभी उस समाज में मेहर मोहब्बत की फजा कायम नहीं हो सकती है। इस्लाम का नजरिया बिल्कुल बरक्स है। इस्लाम का नजरिया खिदमत लेना नहीं है, खिदमत करना है। सारे झगड़े आज इस बात के हैं, आज जंगे होती है, क्यों होती है? हर मुल्क की ख्वाहिश है कि दूसरे मुल्क से जितना ज्यादा तेल निकाल सको तेल निकाल लो। उसका तेल ये जो है वो दोनों माना में, ये जो उर्दू का मुहावरा उस माने में भी तेल निकाल लो और जो तेल निकाला जा रहा है उस माने में भी। ये इस्तेहसाल का जज्बा ही तो सारी जंगों का सबब बनता है। अगर खिदमत देने का जज्बा खिदमत करने के जज्बे में तब्दील हो जाए, आप अगर अहमदाहिर रहमसलाम की जिंदगी को उठा करके देखें, उनके यहां यही है कि जज्बा खिदमत करने का है, खिदमत लेने का नहीं है। चौथे इमाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम, ये सिलसिले में यह मिलता है कि जब इमाम हज के लिए जाते थे तो आमतौर से ऐसे काफिले का इंतखाब करते थे जहां कोई हजरत को पहचानता नहीं। हम लोग आमतौर से ऐसे काफिले में जाना चाहते हैं जहां हमें सब पहचानते हो। अगर पहचानेंगे तो फिर तो कोई हमारे लिए पानी ला देगा, कोई खाना ला देगा, तो है ना, हमें हमें कहां उठने देगा, हिलने देगा। इमाम की ख्वाहिश ये होती थी ऐसे काफिले में जाएं जहां कोई उन्हें पहचानता ना हो, ताकि उन्हें दूसरों की खिदमत का मौका मिल जाए। चाय बना देना, ये कर देना, वो कर देना, पानी ला देना, मेरे कपड़ा धो देना। काफिले में इमाम है, एक एक के पास जा रहे हैं, किसी का पैर दबा रहे हैं, किसी का सर दबा रहे हैं, किसी का कपड़ा धो रहे हैं, किसी के लिए खाना ला करके दे रहे हैं, और लोग जो है बड़े शौक से अपना सारा काम उनसे करवा रहे हैं। अचानक उस काफिले में एक आदमी आ गया जो इमाम को पहचानता था। देखा इमाम गांधी का बेटे पैर दबा रहे हैं, कमबख्त तो जानता है ये कौन है, किससे तो पैदा हो रहा है, ये नवासे रसूल अली इब्न हुसैन है। वो बेचारा परेशान होकर बोला, आपने क्यों हमको ऐसा कर दिया? अक्सर इमाम के बारे में मिलता है, आठवें इमाम के बारे में हमाम में गए नहाने के लिए, पहचानता नहीं हो। आम जमाने में घरों में तो हमाम ही ना हुआ करते थे, एक आम हमाम होता था जिसमें सब लोग जाके नहाते थे, वहां नहा रहे हैं और एक आदमी बैठा हुआ है, आमतौर से कुछ लोग हुआ करते थे जो लोगों को मैल वगैरह बदन की में निकाल दिया करते थे, पीठ के खासतौर से पीठ का इंसान का हाथ नहीं पहुंचता है। इमाम बैठे नहा रहे थे, इस तरीके से बैठे हुए हैं जैसे कोई बिल्कुल एक आम से आदमी है, तो वो शख्स था कोई, उसने कहा कि मौला से कि तरह मेरी पीठ जो है मल दीजिएगा। इमाम कीसा लेकर के उसकी पीठ मलना शुरू कर देते। आमतौर से इस्लाम की जो तालीमात, इस्लाम की तालीमात जो है खिदमत करने की है, खिदमत लेने की नहीं है। और इत्तेफाकन जितना सवाब खिदमत करने में रखा हुआ है, शख्स इमाम जाफर सादिक अलैहिस्सलाम की खिदमत में आया और आने के बाद हज के वाकयात बयान करने लगा। अभी जो है ये ज़ायरीन कर्बला से होकर के आए हैं ना, जहां बैठेंगे वहां है, ये हमारे साथ पेश आया, वो पेश आया, वो पेश आया, रोजाने सफर बयान करेंगे। पर अब हाजी पलट कर क्या है इमाम के पास और आने के बाद किस्सा बयान कर रहा है हज का, और कहने लगा मौला एक बड़ा अजीब हाजी था, एक बड़ा अजीब हाजी था, क्या कहना उसकी इबादतों का, क्या कहना उसकी जो है तिलावतों का, दुआओं का, मुनाजात का। मौला एक मिनट भी उसने अपना वक्त जाया नहीं किया, हर वक्त या तवाफ में है या तिलावत में है या मुनाजात में है या दुआ में है, एक वक्त के जुकारे दुनिया में उसको महसूस ना पाया। इमाम ने पूछा भाई उसके खाने पीने का इंतजाम कैसे होता था, जिस्म है ना इसको तो खाना चाहिए, बगैर खाने को तो जिस्म चल नहीं सकता है, उसके खाने का क्या होता था। उसने कहा रे मौला वो हम जैसे गुनहगार उसके खाने का इंतजाम कर देते। इमाम ने फरमाया तुम्हारा सवाब उनसे ज्यादा है। कि मोहब्बत को अगर बाकी रखना है तो मोहब्बत के हमराह जब तक जज्बे खिदमत ना होगा, एक दिन दो दिन तीन दिन कोई आपकी खिदमत कर देगा, अगर मुसलसल आप यही चाहेंगे कि वो आपकी खिदमत करता रहे, आहिस्ता 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 वो मोहब्बत जो है नफरत में तब्दील होने लगेगी। शुरू शुरू में तो लोग आपकी खिदमत कर रहे, बाद में शक्ल देख करके दूर से अभी इनके पास गए नहीं कि कोई ना कोई काम हमसे लेंगे, ये होता है ना। अब आप देखिए पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने अपने घर के अंदर मोहब्बत की फजा को बरकरार रखने के लिए बुनियाद जो कायम की वो ये है कि पैगंबर किसी से खिदमत लेते नहीं थे, हमेशा खिदमत करने को तैयार रहते थे। पैगंबर की एक बीवी नकल करती है कि पैगंबर इस्लाम कौन सी शख्सियत है, पैगंबर की जाने कायनात है, पैगंबर वजह तखलीक है कायनात है, ये पैगंबर उससे बड़ा अजीम, उससे बड़ी अजीम हस्ती तसव्वुर भी नहीं की जा सकती है। इतनी बड़ी अजीम हस्ती जो अपने घर में आती है, युति को अगर टाकना है तो पैबंद लगाना है नालैंड में, या आज के जबान में ये जो है पॉलिश वॉलिश करना है, उमन तवक्को ये होती है ना घर में कोई दूसरा जो है पॉलिश कर दे जूते, हमारे हमारे यहाँ का जो हिंदुस्तान पाकिस्तान का कल्चर था उसमें यही तवक्को होती कि बीवी आकर के जूते पे पॉलिश करे, उसके फराइज में से एक फरीजा ये भी शामिल है ना। आज से कोई 34 साल पहले की बात है कि मशहद में जो मैं तालिब इल्म था, मशहद किया था ज़ियारत के लिए, लाहौर से एक साहब तशरीफ लाए थे, गुफ्तगु ये शुरू हो गई कि क्या सैदानी की शादी गैर सैयद से हो सकती है कि नहीं हो सकती है। शरण तो कोई पाबंदी नहीं है शरण, मगर उनको बड़ा अजीब लगा ये, मैंने क्या कहते हो मरना ये कैसे हो सकता है, अरे हम सैयदजादी से क्या खिदमत ले सकते हैं। अब बताइए मैं ऑफिस से आया हुआ हूं, मैं बैठ गया हूं, मेरे जूते के फीते खोल कर कैसे उतारेगी, सैदानी है ना, मेरे जूतों पर कैसे बारिश करेगी। मैंने कहा क्या अगर ये जो है सैदानी न होगी तो उसकी जिम्मेदारी, हाँ उसकी तो जिम्मेदारी में है ना ये सब चीजें, तो हमारा कोट उतार के रखना, हमारे जूते के फीते खोलना और बारिश करना, ये सारी चीजें बहरा तसव्वुर में है। लेकिन पैगंबर इस्लाम के बारे में उनकी ज़ौजा क्या फरमाती हैं, या आज की बात नहीं कि जो औरतें की जो है बहुत कुछ हो चुकी है, आज की बात नहीं और उस जमाने की बात है जहां औरतों को इंसान नहीं माना जाता था। पैगंबर की ज़ौजा फरमाती है कि जब पैगंबर घर में आते थे काना यख्सफु नअलै, अपनी जूतियों को खुद से टाकते थे, सिलते थे, पॉलिश करते थे, जो कुछ भी करना था। वही तो सौबा अगर वो कपड़ा फटुट गया है तो खुद सुई में करके बैठ जाते थे सिलने के लिए, किसी को जहमत नहीं देते थे, तो आकर के उनके कपड़े को जो है वो सिल दे। देखिए कुर्बा जो है, फैमिली जो है, छोटा समाज होता है ना, एक बड़ा समाज है और फैमिली क्या है, एक छोटा समाज है। इस फैमिली के अंदर कम से कम इसके रुकन तीन होते हैं, मियां बीवी और बच्चे, अभी एक बच्चा या दो बच्चा या तीन बच्चे जितने भी हों, पर तीन इसके रुकन हैं, तीन ये जो सुतून हैं, एक सुतून औलाद है, एक सुतून शौहर, एक सुतून बीवी है, ये तीन सुतून हैं। हर समाज उसी वक्त तरक्की करता है, उसी वक्त समाज फलाह बहबूद का चेहरा देखता है जब ये जो है डिसिप्लिन उसमें पाया जाए। नज्म सब्त अगर नहीं है तो समाज की भी तरक्की नहीं कर सकता। मौलाना कायनात हजरत अली इब्ने अबी तालिब अलैहि सलातो वस्सलाम ने अपनी शहादत के वक्त चंद लम्हे मौला को रह गए थे उनकी शहादत में, जो रूह परवास कर जाए, वसीयतों का जो सिलसिला है इमाम हसन और इमाम हुसैन को खिताब करके उसमें जुमला फरमाते, उसी को मा व जमीअ अहली व वल्दी व मन बलगहु कलामी बेतक्वल्लाह व नज़्मे अम्रिकुम। बेटा हसन हुसैन तुम्हें और अपने पूरे खानदान को और उन तमाम लोगों को जिन तक ये मेरी बात पहुंचे वसीयत करता हूं, दो चीजों की वसीयत करता हूं, एक खुदा का तकवा और दूसरे नज्म व ज़ब्त। नज्म व ज़ब्त की अहमियत को आप देखें कि मौला जो आखिरी कलमात बयान कर रहे हैं अल्लाह के तकवे के हमरा, ये जो है डिसिप्लिन और नज्म व ज़ब्त को, क्योंकि अगर किसी समाज में नज्म व ज़ब्त नहीं है, ये है डिसिप्लिन नहीं है किसी समाज में, समाज कभी तरक्की का मुंह नहीं देख सकता, ना वो फैमिली तरक्की कर सकती है, ना वो समाज तरक्की कर सकता है जहां पर नज्म व ज़ब्त का ख्याल न रखा जाए। और नज्म व ज़ब्त उस वक्त तक मुमकिन नहीं है जब तक कोई उनका सरबराह न हो, कोई लीडर न हो, कोई कायद न हो, कोई ये जो है मुंतजिम न हो, कोई हाकिम न हो, जो भी नाम आप उसका रख ले, नाम से हमें बहस नहीं है। वो समाज वो मुल्क कभी भी ये जो है हमेशा उसके अंदर जो है इफरातफरी रहेगी, इफरातफरी रहेगी जब तक कि कोई उनका ये जो है मुंतजिम न हो, कोई ये जो है एडमिनिस्ट्रेटर वहां पर न हो, कोई क़यादत न हो। आज हमारे कौम इफरातफरी का शिकार क्यों है, क्या वजह है? हम तादाद में इतने कम भी तो नहीं है। आज पाकिस्तान के अंदर जो सूरत हाल शिया कौम की है, गाजर मूरी की तरह से उन्हें काट रहे हैं, दो तीन नती नहीं रहेगी, कोई हैसियत ही नहीं रह गई। आज यहां मारे गए, कल वहां मारे गए, परसों वहां मारे गए, आज इनका फातिहा, कल उनका फातिहा, परसों उनका फातिहा। इस तरीके से कल जो हुआ है हादसा, तकरीबन 150 के करीब अफराद जो है शहीद हो गए, 300 के करीब जो है वो जख्मी हो गए। हकीकी तादाद क्या है वो तो अलग ही जानता है, तो वो तादाद है जो क्षण क्षण के खबरों में बातें आ रही है। कोई दिन ऐसा ये जो है नहीं गुजरता है जब कभी सुनने में ना आए। विष्णु के पास इस चीज की कमी है, उनसे कम तादाद वाले कहीं जो है इज्जत की जिंदगी जो है बसर कर रहे हैं। एक ही मसला है, मसला है क़यादत का मसला है। उनके पास क़यादत तो है, एहसास है क़यादत नहीं है, एहसास है क़यादत नहीं। और जिन जगहों पर शियों ने क़यादत का दामन थाम लिया वहां जाकर के उनका अंजाम देखें। छोटी सी कौम, चंद यानी जितनी तादाद हमारे यहां हिंदुस्तान में या पाकिस्तान में है उसका जो है वो सौवा हिस्सा भी नहीं है, एक फीसद भी वो नहीं है हमारी तादाद के जो है मुकाबले में, वही शिया। लेकिन आज किस इज्जत की जिंदगी जो है बसर कर रहे हैं। बहरहाल कोई समाज उस वक्त तक तरक्की नहीं कर सकता है जब तक उसके अंदर ये जो है डिसिप्लिन ना पाया जाए, नज्म व ज़ब्त ना पाया जाए। और नज्म व ज़ब्त की के लिए जरूरी है एक हाकिम का, एक कायद का, एक सरबराह की जो है जरूरत है। जिस तरह से बड़े समाज को जरूरत है वैसे ही छोटा समाज जिसे फैमिली कहते उसे भी कायद की जरूरत है। खुदावंदे आलम जो तमाम सलाहियतों से आगाह है, जिसने मर्द को भी पैदा किया है, औरत को भी पैदा किया है, जो सलाहियत मर्द के पास है, जो सलाहियतें औरतों के पास है, दोनों को सलाहियत अदा करने वाला भी वही खुदा है। उसी ने सलाहियत मर्द को भी दी है, उसी ने सलाहियत औरत को भी दी है। अलबत्ता जिसको जिस चीज की जरूरत थी मुताबिक जरूरत सलाहियत अदा कर दी। अगर खवातीन को बच्चों के परवरिश का सख्त अमल अंजाम देना था उनको वो सलाहियत अदा की है। मर्दों को अगर जो है जंग वगैरह जैसी जो है मुश्किलों से जो है गुजरना था, बाहर के सख्त कामों से गुजरना था, उनको सलाहियत उस तरह की दी है। किसी कोई सलाहियत के एतबार से किसी से पीछे नहीं है, ना औरत मर्द से पीछे है, ना मर्द औरत से पीछे है। बस फर्क ये है कि हर एक को जरूरत के लिहाज से सलाहियतें अदा कर दी है। खुदा वंदे आलम ने मर्दों की सलाहियतों को देखते हुए घर का सरपरस्त, घर का हाकिम, घर का गार्जियन, एडमिनिस्ट्रेटर, ये जो है मर्दों को मुअय्यन किया। अर्रिजाल कवामूना अलन निसा, क्यों मुअय्यन किया? बिमा फद्दल अल्लाह बअदहुम अला बअद, इसलिए कि अल्लाह ने बास को बास सलाहियतें दी हैं और बास सलाहियतें नहीं दी हैं। वो बिमा अनफकू मिन अम्वालिहिम, क्योंकि मर्द जिन्हें जिस्मानी एतबार से बहरहाल औरतों से ताकतवर है, और मुहाफिज बॉडी गार्ड हिफाजत करने वाले के लिए जाहिर से बात है पहली चीज जो देखी जाती है वो जिस्मानी ताकत देखी जाती है। जिस्मानी एतबार से कमजोर अगर कोई गार्ड है कितने ही काबिल क्यों ना हो, उसे कोई और ओहदा तो दे सकते हैं, उसे मुहाफिज और गार्ड का ओहदा हरगिज हरगिज नहीं मिल सकता है। मर्दों की उन सलाहियतों को देखते हुए और इसलिए भी कि अल्लाह ने घर का नान नफ्ता मर्दों के दिल में मुकर्रर किया है, मर्द को घर का सरबराह और हाकिम मुअय्यन किया। लफ्ज़ हाकिम सुनते ही हम लोगों का बदन कांप जाता है, क्योंकि जहां लफ्ज़ हाकिम सुना वहां फिरौन याद आने लगता है, नमरूद याद आने लगता है, हज्जाज याद आने लगता है, यजीद याद आने लगता है। और जाहिर सी बात है जब इस तरह के सुनते हैं तो फौरन खवातीन की तरफ से एहतजाज भी होने लगता है, ये तो नाइंसाफी हो गई। लेकिन अगर हाकिम का माना वो समझ ले जो इस्लाम के अंदर है, अगर हाकिम की शक्ल में अली नजर आने लगे, अगर हाकिम की शक्ल में मालिक अशर नजर आने लगे, तो कभी भी ये तसव्वुर न हो। अजीजो इस्लाम में हुकूमत कोई तोहफा नहीं है, इस्लाम में हुकूमत कोई जो है फजीलत नहीं है। हाकिम बन जाना कोई फजीलत की बात नहीं है, हुकूमत एक जिम्मेदारी का नाम है। चुनांचे जिस वक्त मौलाए कायनात हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम ने मालिक अशर को गवर्नर बनाया है, गवर्नर बनाने के बाद जो फरमान नामा मालिक अशर के हवाले किया है उसमें जुमला है, इन्ना अमलका लैसा लका बितुमा वलाकिन्हु फी उनुकका अमाना। ए मालिक अशर, गवर्नर बन जाने के बाद खुश होने की जरूरत नहीं है, ये गवर्नर तुम्हें बनाया गया है, ये उहदे गवर्नरी कोई लुकमय तर नहीं है तुम्हारे लिए, बल्कि लाकिन न हो फी उनके का अमाना, तुम्हारी गर्दन में अमानत का बोझ है। जिम्मेदारी बढ़ गई, सहूलतें नहीं बढ़ी। यहां पर ओहदा हासिल करने की होड़ क्यों लगी रहती है, क्यों ख्वाहिश है हर किसी की, हम गवर्नर बन जाएं, हम वजीर आजम बन जाएं, हम ये जो है सर बन जाए, क्यों? इसलिए कानूनी तौर से भी उनकी सहूलतों में इजाफा हो जाता है। गैर कानूनी की तो बात ही छोड़ दीजिए, कानूनी की तो बात ही छोड़ दीजिए, कितना परसेंट मिलेगा उस चक्कर में नहीं, कानूनी तौर के ऊपर भाई दुनिया का उसूल यही है ना। ये जो है प्रोटोकॉल क्या है, प्रोटोकॉल यही तो है ना कि जितना ओहदा कम होगा उतनी सहूलतें और फैसिलिटीज कम होती हैं। जैसे जैसे ओहदा बढ़ता जाता है सहूलतें बढ़ती जाती हैं। चपरासी के लिए साइकिल है, क्लर्क हो गए तो मोटरसाइकिल, अफसर बन गए तो कार आ गई, वकील बन गए तो जहाज आ गया। जैसे जैसे ओहदा बढ़ता जाता है फैसिलिटीज और सहूलतें बढ़ती जाती हैं, मगर इस्लाम का प्रोटोकॉल बिल्कुल उल्टा है। इस्लाम का प्रोटोकॉल बिल्कुल उल्टा है, जैसे जैसे ओहदा बढ़ता जाता है जहमतों में इजाफा होता है, सहूलतों में कमी होती जाती है, सहूलतों में कमी हो जाती है। चुनांचे مولائے کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام اپنی خلافت کے زمانے میں مولا کا گزری جو ہے بصرے کی طرف ہوا. بصرے میں مولا کا ایک چاہنے والا رہتا ہے جس کا نام ہے علا ابن زیاد حارسی. جب مولا کو خبر ملی کہ میرا یہ چاہنے والا بیمار ہے تو مولا اس کی عیادت کے لیے اس کے گھر تشریف لے گئے. جب علا کے گھر گئے تو ماشاءاللہ علا کی حویلی بڑی زبردست تھی, بہت بڑی کوٹھی, بہت بڑی حویلی. مولا نے حویلی کو دیکھا, ایک دفعہ اللہ سے خطاب کر کے کہتے, ما کنت تصنع بسعت هذه الدار في الدنيا واما انت كنت اليها في الاخره احوج. اے علا ابن زیاد حارثی, دنیا میں اتنا بڑا گھر لے کے کیا کرو گے؟ بڑے گھر کی ضرورت تو آخرت میں ہے, کیونکہ بڑا گھر اور چھوٹا گھر, چھوٹا گھر وہاں بناتے ہیں جہاں چند دنوں رہتا. میں ابھی عرض کیا تھا چند دنوں پہلے مجلس میں نا, جب آپ سفر پہ جاتے ہیں ہوٹل میں کمرہ کتنا بک کراتے ہیں؟ ایک کمرہ. کیوں؟ دو دن کی تو بات ہے, لیکن جہاں رہتے ہیں وہاں کے اوپر چار کمرے, پانچ کمرے, چھ کمرے, حسب حیثیت جیسا بھی رہا. تو بہرحال جہاں زیادہ دن رہتا ہے وہاں پر بڑا بناتے ہیں اور جہاں کم دن رہنا ہے وہاں چھوٹا. مولا فرماتے دنیا میں تو چند دن رہنا ہے نا, اصلی قیام تو وہاں ہے. اتنا بڑا گھر دنیا میں تم نے کیوں بنایا؟ دس کمرے کس کام میں تمہارے آئیں گے؟ رہنا تو ایک ہی کمرے میں ہے. ایسا تو نہیں نہ ہے کہ ایک کمرے میں سر ہوگا, ایک کمرے میں ہاتھ ہوگا, ایک کمرے میں پیر ہوگا. یہ بستر پہ سوئیں گے, جتنی جگہ غریب لیتا ہے اتنی ہی جگہ امیر لیتا ہے, جگہ تو تمہیں ہی لینا ہے. اتنا بڑا گھر کس لیے بنایا ہے؟ البتہ امام فرماتے ہیں ان شئت قد بلغت بها الاخرہ, اگر تم چاہو تو اسی بڑے گھر سے آخرت کما سکتے ہو. مقصد کیا ہے بڑا گھر بنانے کا؟ مقصد ہے دوسروں کو جو ہے وہ دوسروں کا دل جلانا, دوسروں پر اپنی دولت کی جو ہے نمائش کرنا. یہ جو گھر سے ہمارے گزرے آہ کر کے ہمارے گھر کو دیکھے, یعنی مقصد یہ نہیں ہے. مقصد نیک مقصد ہے. نیک مقصد کیا ہو سکتا ہے؟ امام فرماتے بلا ان شئت بلغت بها الاخرہ, اگر تم چاہو کسی بڑے گھر سے آخرت کما کر. کیسے؟ تقری فی حبیف و تصل و بہر رحم. بڑا گھر اس لیے بنایا ہے, ہمارے لیے تو دو تین کمرے کافی ہیں, بقیہ دس کمرے کا گھر اس لیے ہے اگر شہر میں کوئی مہمان آئے تو ہوٹل میں کیوں جائے گا, ہمارے گھر ٹھہرے گا. رشتہ دار, عزیز, اقارب, ہم وطن اگر آئے ہوئے ہیں اور ابھی آنے کے بعد ان کو جاب نہیں ملی ہے, بیچارے پریشان ہیں, ادھر ادھر کے بعد مکان نہیں ہے, پریشان ہونے کی کیا ضرورت ہے؟ ہم نے یہ گھر تمہارے ہی لیے بنایا. بڑا گھر بنایا ہے مہمانوں کو ٹھہرانے کے لیے, بڑا گھر بنایا ہے عزیز و اقارب کو ٹھہرانے کے لیے. جتنے بھی رشتے دار آئیں گے ادھر ادھر جانے کے بجائے ہمارے گھر میں ٹھہریں گے. مولا فرماتے ہیں اگر بڑا گھر بنانے کا مقصد یہ ہے تو تم اسی سے آخرت کما سکتے ہو. اللہ نے کہا ہے مولا آپ نے تو رہا مجھے نصیحت کر دی, میرا ایک بھائی ہے جس کا نام عاصم ہے, وہ میرا بالکل الٹ ہے. میں نے اتنا بڑا گھر بنا لیا, اس نے کہا اس کے پاس تو جھوپڑا بھی نہیں ہے, پھٹا پلانا کپڑا پہنتا ہے, روکھی سوکھی روٹیاں کھاتا ہے, ایسے در بدر مارا مارا رہتا ہے. ذرا پھر اس کو بھی نصیحت کر دیے. مولا نے اس کو بلایا, عاصم آیا. عاصم کو جیسے ہی آیا ہے امام کا لہجہ بڑا سخت ہے عاصم کے ساتھ. فرماتے ہیں یا ادئی نفسے, اے اپنی جان کے دشمن, لقد استحاوم بك الخبیث, تجھ پہ تو شیطان سوار ہو گیا ہے. اما رحمتا نفسك وبندك, تجھے خود پر اور اپنے بال بچوں پر رحم نہیں آتا ہے, اس طرح سے جو ہے کیا حال بنا رکھی ہے, نہ گھر ہے نہ دوار, جھوپڑے میں پڑا ہوا ہے, کپڑا دیکھو, کھانا دیکھو. بڑا تعجب ہوا کہ مولا, اسے اس بات کا خیال تھا کہ مولا بلا کے شابشی دیں گے. شابش شابش, ایسے ہوتے ہیں متقیوں پر حضرات افراد, کیونکہ ہم تو مولا ہی کے نقش قدم پہ چل رہے ہیں نا. مولا نے کون سا گھر بنایا تھا اپنے لیے؟ خود مولا کا یہ جو بیان ہے کہ ماں نل تو لی من الارض شبرا, میں اپنے لیے ایک بارش زمین جو دنیا سے حاصل نہیں کی ہے. قد اکتفیتکم من دنیا, قد اکتفیت من دنیا کم بقرصے, ہم نے تمہاری دنیا سے فقط دو روٹی اور دو بوسیدہ کپڑا لیا ہے اور بس. علی نے ہماری دنیا سے کچھ لیا ہی نہیں ہے. مولا کائنات کیا پہنتے تھے؟ ان کا کپڑا کیسا ہوتا تھا؟ پیرن لگا ہوا کپڑا ہوتا تھا نا, क्या खाते थे? जो कि सूखी रोटी खाते थे ना मौला। तो आसिम को बड़ा ताज्जुब हुआ, जो अली खुद पैबंद लगा हुआ कपड़ा पहनता है वो मेरे पैबंद के ऊपर इतराज कर रहा है, जो अली खुद सूखी रोटियां खाता है वो मेरे खाने पे इतराज करता है। आसिम ने अपने दिल की बात कह ही दी, मौला या अली अंता वफी जुशूबते माकलिक व खुशूनते मलबसिक, मौला अपना खाना देखिए, अपना कपड़ा देखिए, उसके बाद उस पर एतराज कीजिए। चिकन फ्राई खा के आए हैं जो हम पे एतराज कर रहे हैं, मखमल का कपड़ा पहन के आए हैं जो हम पे एतराज कर रहे हैं, जो कि सूखी रोटी खाने वाला मुझ पे एतराज कर रहा है, फटा पुराना कपड़ा पहनने वाला मुझ पे एतराज कर रहा है, तुम पे शैतान सवार हो गया है? मौला मैं तो आप ही की दासी कर रहा हूं। इमाम ने फरमाया वैहक लस्तो कहन, मेरी जिम्मेदारी और है, तेरी जिम्मेदारी और है, मैं और हूं तू और है, मैं इमाम हूं तू उम्मती है। मैं अगर पैगंबर के कपड़े पहनता हूं, मैं अगर रूखी सूखी रोटी खाता हूं इसलिए खाता हूं, इस्लामी जो है प्रोटोकॉल का तकाजा यही है, मैं इमाम हूं। ان الله فرض على ائمه العدل ان يقدروا انفسهم بضعفة النار كي لا يتبين بالفقير فقره، اللہ نے عادل پیشواؤں پر، عادل رہنماؤں پر، عادل حاکموں پر، عادل سرپرستوں پر یہ واجب قرار دیا ہے کہ وہ اپنی زندگی کا معیار اپنے ماتحت جو افراد ہیں ان میں سے غریب ترین شخص کو اپنا معیار بنائے۔ میں اگر रूखी सूखी खाता हूं इसलिए खाता हूं, रूखी सूखी भी हर शख्स नहीं खाते थे, अभी एक शख्स खाते थे एक शख्स भूखे रहते थे, लअल्ला बिल जमामा, शायद जमामा में कोई भूखा सो रहा हो, जिम्मेदारी तो मेरी है। तो आपने महसूस किया इस्लामिक जो है प्रोटोकॉल क्या है? आम आदमी अगर पैगंबर का कपड़ा पहनता है तो अभी इतराज करती है, ऐसे कपड़ा क्यों पहनते हो? आम आदमी अगर सादा खाना खाता है, रुखी सुखी खा लेता है तो मौला उसको डांटते हैं कि तुम ऐसा खाना क्यों खाते हो, मगर खुद वैसे ही खा रहे हैं। क्यों? जैसे जैसे उहदा बढ़ता है वैसे वैसे सहूलतें घटती जाती हैं। अगर अल्लाह ने मर्द को घर का हाकिम बनाया है तो कोई उसको तोहफा नहीं दे दिया, कोई उसको इनाम नहीं मिल गया है, बल्कि उसके ऊपर जिम्मेदारियों का बोझ हो गया है। हाकिम बाद में खाना खाएगा, रियाया पहले खाना खाएंगे, क्योंकि हमने हाकिम का माना ही गलत समझा है ना, इसलिए फौरन इतराज होने लगता है कि अल्लाह ने क्यों मर्द को हाकिम क्यों बना दिया, ये तो औरतों पे जुल्म हो गया। औरतों पे जुल्म नहीं, बहुत बड़ी खिदमत है औरतों की, बहुत बड़ा इनाम औरतों को मिला है। चुनांचे आप देखें कि हदीस में है कि जो घर का सरबराह है मर्द, आमतौर से हमारे यहाँ खाना जो पकता है तो पूछा जाता है ना, मर्द से पूछा जाता है क्या खाएंगे आप, उसी की ख्वाहिश के मुताबिक खाना पकता है, बकिया सब तो महकूम है, उसकी मर्जी के मुताबिक खाने का, उसे अगर दाल पसंद तो दाल पकेगी, सब्जी पसंद तो सब्जी पकेगी, गोश्त पसंद तो गोश्त पकेगा, कौरमा पसंद तो कौरमा, जो उनकी उनकी ख्वाहिश हो, बकिया तो सब रियाया है, बचा कुचा उनका खा लेंगे। लेकिन हदीस में क्या है, अल मोमिन और मुनाफिक की पहचान जहां बताइए, पैगंबर ने फरमाते हैं अल मोमिन याकुलो बिशहवते अहले वल मुनाफिक याकुलो अहलहु बिशहवते, मोमिन वो है जो अपनी फैमिली की पसंद का खाना खाता है और मुनाफिक वो है कि उसकी फैमिली उसके पसंद का खाना खाती है। यानी अगर मर्द को हाकिम बनाया गया है तो अपनी पसंद लादने की उसको इजाजत नहीं दी गई है, अपनी फैमिली के ऊपर अपनी पसंद को, हम तो हाकिम है ना, तुम रियाया, ये इस्लाम की हुकूमत और रियाया का तसव्वुर बिल्कुल बरअक्स है। दुनिया में रियाया हुकूमत का तसव्वुर है, दुनिया में रियाया हाकिम की पसंद की पाबंद होती है, लेकिन इस्लामी हुक्मरान जो होता है वो रियाया की पसंद का पाबंद होता है, अलबत्ता उन मसाइल में जहां खुदा की पसंद मौजूद ना हो। जहां खुदा का हुक्म है तो जाहिर से बात है खुदा की पसंद सबकी पसंद के ऊपर भारी होती है। बहरहाल तो अल्लाह ने मर्द को घर का सरपरस्त, घर का हाकिम, मुंतजिम, एडमिनिस्ट्रेटर अल्लाह ने मर्द को बनाया है। और जहां तक बात हो रही, घर के अंदर कुछ काम है, कुछ जिम्मेदारियां हैं, घर में खाना पकना है, घर की सफाई होनी है, कपड़े धुलने हैं, बच्चों को तैयार करना है, स्कूल भेजने के सारे काम है ना, ये काम किसकी जिम्मेदारी है? ये काम कौन अंजाम देगा? सब अंजाम देंगे या किसी खास की जिम्मेदारी है? औरत के क्या फरायद हैं, मर्द के क्या फरायद हैं, सभी किताबों के अंदर ये बयान हो चुके हैं। देखिए फैमिली जो है सिस्टम को जो अल्लाह ने बनाया है उसकी चंद बुनियादें हैं। कुछ चीजें अल्लाह ने कानून की शक्ल में पेश की है और कानून भी दो हिस्सों में बांटा है, वाजिब और मुस्तहब। अच्छी तरह से गौर कीजिएगा, वाजिब और मुस्तहब। और कुछ बुनियादें अल्लाह ने कानून तकवीन यानी फितरत की बुनियाद पर रखा है। एक तरह से अल्लाह ने घर के अंदर मोहब्बत का माहौल कायम कर दिया। जहां मोहब्बत का माहौल हो जाता है वहां ये कोई नहीं देखता किसकी ड्यूटी क्या है, हर आदमी देखता है कि हम क्या कर सकते हैं। कभी भी मुहिब अपने महबूब से खिदमत लेने का शायद नहीं होता, हमेशा महबूब की कोशिश ये होती है कि जो है मुहिब की कोशिश ये होती है कि हम महबूब की खिदमत कर दें। तो अल्लाह ने मोहब्बत जब कायम कर दी तो मोहब्बत कायम करने भी ये नहीं देखा जाएगा कि खाना औरत पकाएगी कि मर्द पकाएगा, कपड़ा औरत धुलेगी कि मर्द धुलेंगे, घर में झाड़ू औरत देगी कि मर्द देगा, इसकी तो बात ही नहीं आती है। लेकिन फिर भी अल्लाह ने कानून को बनाया, कानून को दो शक्लों में बनाया, एक वाजिब शक्ल में, एक जो है मुस्तहब शक्ल में। वाजिब यह है कि अपनी फैमिली के नाम और नफ़े की सारी जिम्मेदारी मर्द के ऊपर है, घर में खाना पकाना। अच्छी तरह सुनिएगा बात को आखिर तक, तब आपको लुत्फ आएगा। घर में खाना पकाना औरत की जिम्मेदारी नहीं है, कपड़ा धुलना औरत की जिम्मेदारी नहीं है, कपड़ा सिलना औरत की जिम्मेदारी नहीं है, साफ सफाई घर में करना ये औरतों की जिम्मेदारी अल्लाह ने करार नहीं दी है। लेकिन उसके बाद जब ये जो है मुस्तहबात का दायरा शुरू होता है, घर के अंदर किस तरह से मोहब्बत को बाकी रखा जा सकता है, ऐसी जिंदगी जो खुश जिंदगी ना हो बल्कि शादाब जिंदगी हो। अगर कानून के तहत जिंदगी जो है बसर की जाएगी तो जिंदगी खुश जिंदगी हो जाएगी, उसमें शादाबी नहीं पाई जाएगी। तो अल्लाह ने एक तरफ से औरतों के ऊपर घर के काम को वाजिब नहीं करार दिया मगर दूसरी तरफ से जो है मुस्तहब करार दे दिया। दूसरी तरफ से जो है मुस्तहब करार दे दिया कि अगर खवातीन घर के कामों में अपने शौहर की के साथ आह्वान करती हैं, कोऑपरेट करती हैं, तो एक तरह से जो घर की जो फजा है वो मोहब्बत की फजा होगी, इश्क की फजा होगी, सफा पाया जाएगा इस माशरे में, इस समाज में। दूसरी तरफ से अल्लाह ने जो अजर और सवाब मुकर्रर किया है, पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अय्युमा इम्रातिन خدمت زوجها سبعتا ایام اغلق الله عنها سبعتا ابواب جهنم وفتح لها ثمانیت ابواب الجنه۔ جب کبھی کوئی عورت اپنے شوہر کی خدمت اگر سات دن کوئی عورت اپنے شوہر کی خدمت کر دے اللہ اس کے لیے جہنم کے سات دروازے بند کر دیتا ہے اور جنت کے آٹھ دروازے کھول دیتا ہے۔ اگر کسی سے کہا جائے کہ آپ آفس میں آئیے کام کیجئے آپ کو $10,000 جو ہے منتھلی سیلری دیں گے، اس کے بعد باس جو آرڈر دیتا ہے، یس باس ہے کہ نہیں ہے؟ یس باس، یس باس، یس باس۔ कितने में $10,000 का ज्यादा नहीं, $10,000 मंथली महीने भर जज्बात 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 करेंगे तो $10,000 बन जाए, मिल जाएगा। ये जज्बात कहना बुरा लगता है कि अच्छा लगता है? ये जज्बात कहने के लोग तो मारे मारे फिरते भाई, कहीं जज्बात की जॉब दिला दो हमें, इनके उनके दरवाजे में जाते ही नहीं जाते। वहां पे 8 घंटा सर्विस दे रहे हैं उस शख्स को जो तुम्हें $10,000 दे रहा है। अगर घर के अंदर यही सर्विस अपने शोहर को दे दिया, $10,000 नहीं, जहन्नम के सारे दरवाजे बंद, जन्नत के सारे दरवाजे खुल गए। ये तसव्वुर अगर ज़हन के अंदर आ जाए। दूसरी जगह के ऊपर पैगंबर फरमाते हैं अय्युमा इम्रातिन दफअत मिन बैत ज़ौजिहा शैअन मिन मौज़िइन इला मौज़िइन तुरीदु सलाहहा ينظر الله اليها. اگر کوئی عورت اپنے شوہر کے گھر میں ایک سامان ایک جگہ پہ اٹھا کے دوسری جگہ پہ رکھ دیتی ہے کاہے کے لیے؟ مقصد کیا ہے؟ مقصد یہ ہے کہ گھر کو آراستہ کرنے کے لیے، اس گھر کو بہتر سے بہتر بنانے کے لیے. یہاں دیکھا کہ شوہر صاحب جب آفس جانے لگے تھے تو اپنا سوا کپڑا اتار کر کے الماری میں ٹانگنے کے بجائے بستر میں چھوڑ کے چلے گئے. بیوی نے اس کپڑے کو اٹھا کر کے الماری میں ٹانگ دیا، ایک جگہ سے اٹھا کر کے دوسری جگہ پر ٹانگ کے رکھا تاکہ گھر میں گندگی جو ہے وہ ختم ہو جائے. امام فرماتے ہیں کہ ینظر اللہ الیہا، جس وقت عورت یہ کام انجام دیتی ہے خدا اس عورت کو نگاہ رحمت سے دیکھتا ہے. ومن نظر اللہ الیہ لم يعذبه، اور اللہ جسے نگاہ رحمت سے دیکھ لے اللہ اس پر عذاب نہیں کرتا ہے. تو عورت کے اوپر گھر کے کام کو واجب نہیں قرار دیا، واجب نہیں، اس کے لیے ذمہ داری شوہر کی ہے. نہ نفقہ دینا ان کا کام ہے، کھانا پکا کے پکوا کے ہوٹل سے لائیں یا خود آ کر کے کھانا پکائیں، کپڑے جو ہے لانڈری سے دھلوا کے منگائیں یا خود آ کر کے کپڑے بیٹھ کے دھلے، نوکر چاکر رکھ کر کے گھر کی صفائی کرائیں یا خود کریں، واجب نہیں قرار دیا. لیکن ادھر سے کیا کیا، یہ مستحب قرار دے دیا، اور دوسری طرف سے محبت دل میں ڈال دیا. جب محبت ہو جائے گا ایسے بات ہے کہ جس بیوی کو اپنے شوہر سے محبت ہوگی وہ کبھی یہ برداشت نہیں کرے گی، وہ خود جو ہے کرسی پر بیٹھی ہوئی ہے، بےچارا شوہر تھکا مانگا آفس سے آیا بیٹھی کچن میں کھانا پکا رہا ہے، برتن دھل رہا ہے، جھاڑو دے رہا ہے، تو کبھی اس چیز کو جو ہے پسند نہیں کرے گی. لیکن خدا بند عالم نے واجب نہیں کیا ہے اس کے اوپر، ذمہ داری نہیں قرار دیا ہے، لیکن مستحب قرار دے دیا. اس کے لیے آخرت میں اتنا اجر و ثواب لکھا. جس وقت حکم جہاد آیا ہے، جناب اسماء بنت امیس جناب جعفر طیار کی اہلیہ اپنے شوہر کے ساتھ حبشہ گئی تھی، جب حبشے سے پلٹ کے آئیں اسماء بنت امیس تو سنا کہ حکم جہاد آیا ہے، اور بڑی فضیلت ہے جہاد کی، فضل اللہ المجاہدین علی القائدین اجرا عظیما، اللہ نے مجاہدوں کو بڑا درجہ عنایت کیا ہے. اگر وہ جہاد کرتے کرتے شہید ہو جاتا ہے تو قیامت میں اس کا حساب نہیں ہوتا. کسی نے پوچھا مولا شہید کا حساب کیوں نہیں ہوتا، جواب ملا کہ وہ اپنا حساب تلوار کے سائے میں دے چکا ہے. یہ تو بڑا حساب، بہت بہت بڑا درجہ ہے، بہت بڑا مرتبہ ہے، بہت بڑا رتبہ ہے، مگر یہ جہاد عورتوں پہ واجب نہیں ہے، یعنی عورتیں ثواب سے محروم ہیں. اسماء بنت امیس جب مدینے آئیں گی پیغمبر کے پاس، یا رسول اللہ یہ ناانصافی ہے، ہم عورتوں کو اتنے بڑے اجر و ثواب سے آپ نے محروم کر دیا. کون کہتا ہے کہ عورتوں پر جہاد واجب نہیں ہے؟ عورتوں پر جہاد واجب ہے، مردوں پر بھی جہاد ہے، عورتوں پر بھی جہاد ہے، فقط دونوں کے میدان میں فرق ہے. مردوں کا میدان دوسرا ہے، عورتوں کا میدان دوسرا ہے. مردوں کا جہاد ہے تلوار چلائیں، تلوار کھائیں، زخم لگائیں، زخم کھائیں، جان دیں، خون بہائیں، تب ان کو ثواب ملے گا. عورتوں کا جہاد گھر کے اندر ہے، جہاد المرأۃ حسن التبعل. عورتوں کا جہاد یہ ہے کہ اپنے شوہروں کی اچھی خدمت کریں تاکہ میدان جہاد کے لیے مجاہد تربیت پا سکے. ان کا بھی جہاد ہے، ان کا بھی جہاد ہے، کون کہتا ہے کہ جہاد نہیں؟ دونوں کو اللہ نے اجر و ثواب عنایت کیا ہے. بہرحال مرد گھر کا سربراہ ہے، گھر کا حاکم ہے. حاکم کا معنی کیا، اس کو عرض کر دیا گھر کے جو کام ہے ان کی ذمہ داری، تو یہ جو ہے مرد کی ذمہ داری ہے، عورت کی ذمہ داری نہیں ہے. لیکن تقاضائے محبت اور استحباب کی جو منزل ہے اس میں عورتوں کو اس بات کی تشویش دلائی گئی کہ تم کام کرو. مرد کو کہا جا رہا ہے کہ تم کرو، عورت سے کہا جا رہا ہے تم کرو. آپ دیکھیں تو گھر کا منظر کیا ہوگا، جہاں پر برتن رکھا ہوا ہے مرد آگے بڑھتا ہے جلدی سے ہم برتن کو دھوتے ہیں، عورت آگے بڑھتی جلدی سے ہم برتن دھوتے ہیں. ان کی خواہش یہ ثواب ہمیں مل جائے، ان کی خواہش یہ ثواب ہمیں مل جائے. کمپٹیشن اسلام میں بھی ہے، سارعوا سابقوا الی الخیرات، کمپٹیشن کرو نیک کاموں میں، کون نیک کام انجام دے سکتا ہے. آپ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی زندگی کو آ کر کے آپ دیکھیں کہ پیغمبر اپنے گھر میں کیا کرتے تھے، اتنی ساری ذمہ داریاں پیغمبر کی تھیں، اتنا سارا کام تو پیغمبر بیکار نہیں بیٹھے ہوئے تھے.
شب و روز پیغمبر کا جو ہے امت کی ہدایت میں، امت کی اصلاح میں، کبھی جنگوں میں گزرنا ہے، کبھی جھگڑے، ایک پیغمبر ہے، ہزار ذمہ داریاں ہیں، جنگ کا کمانڈر کون؟ پیغمبر اسلام، فوجوں کے آسودے کا انتظام کون کرے گا؟ پیغمبر اسلام، امت کی ہدایت کون کرے گا؟ پیغمبر اسلام، لڑائی جھگڑے اگر ہو گئے، قضاوت کا فریضہ کون انجام دے گا؟ پیغمبر اسلام، تعلیم و تربیت کی ذمہ داری کس کی؟ پیغمبر اسلام، یہ تو کام نہیں نہ ہے،
درجنوں آج کے جو ہے وزارتیں بن گئی ہیں، ان کاموں کی ہے پیغمبر اکیلے انجام دے رہے تھے، لیکن جب یہ پیغمبر تھکا ہارا اپنے گھر میں آنا آتا تھا، تو آنے کے بعد پیغمبر کیا کرتے تھے؟ یخصف النار، اپنی جوتیاں خود ٹانگتے تھے، اپنا کام پیغمبر کسی سے کراتے، کبھی پیغمبر اپنا کام کسی سے کرائے، اپنا کام خود کرتے تھے، یہ توقع نہیں ہے، اور گھر میں ٹھیک ہے، عورتوں نے سن لیا کہ حدیث میں ہے مستحب ہے گھر میں برتن دھلنا، جھاڑو دینا، پوچھا لگانا، بچوں کو پالنا، کھانا پکانا، اب صاحب بہادر آئے ہیں آ کر کے، وہ یا تو ٹی وی کے آگے بیٹھ گئے، اخبار لے کے بیٹھ گئے، انہیں فکری نہیں گھر میں کیا حالت ہے، پیغمبر آنے کے بعد پہلا کام تو کرتے، اپنا کام خود کرتے تھے، اپنے جوتیوں کو خود ٹاکتے تھے، اپنا کپڑا خود سیتے تھے، پیغمبر یفتح الباب، اگر کوئی دروازے پر آیا ہے تو کسی کو بھیجتے، خود جا کر کے دروازہ کھولتے تھے، ویحلب الشاة، پیغمبر کے گھر میں جو بکری پلی تھی، بکری کا دودھ پیغمبر خود دودھ دیتے، اجڑی تھی نا، یعقل البعیر فیحلبہا، اجڑی کو جا کر کے باندھنا کام پیغمبر خود کرتے تھے، اس کا دودھ دونا یہ کام پیغمبر خود کیا کرتے تھے، وَيَخْدِمُ أَهْلَهُ فِي مِحْنَتِ أَهْلِ، اور ان کی بیویاں جو کام ان کے ذمہ تھا گھر کے اندر کھانا ہونا پکانا، اس میں بھی جا کر کے ان کا ساتھ دیا کرتے تھے، وَيَقْطَعُ اللَّحْمَ، اگر گوشت وغیرہ کاٹنا ہوتا تھا تو بیٹھ کر کے پیغمبر سبزی گوشت وغیرہ خود پیغمبر کاٹ دیا کرتے تھے، مولا کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام حالات زندگی کو اگر آپ دیکھیں گے، وہاں پر یہی مولا کے بارے میں کیا ہے، کان علی ابن ابی طالب علیہ السلام یحتقب، ایندھن اپنے کانوں پہ لاد کے لاتے تھے، یستسقی، گھر میں تو کنواں نہیں تھا نا، باہر سے جا کر کے پانی بھر کر کے لے کر کے آیا کرتے تھے، ویاکل نوس، جھاڑو گھر میں خود مولا دیا کرتے تھے، گھر کا کام عیب نہیں ہے، نہ مرد کے لیے نہ عورت کے لیے، اگر عیب ہوتا تو رسول جیسی ہستی اس کام کو انجام نہ دیتی، اگر گھر کا کام عیب ہوتا تو علی جیسی ہستی اس کام کو انجام نہ دیتی، اگر گھر کا کام عیب ہوتا تو جو یہ جو ہے مرکز وجود فاطمہ زہرا سلام اللہ علیہا، گھر کے کاموں کو انجام نہ دیتی، روایتوں میں کانت فاطمہ تو سلام اللہ علیہا تطحن و تعجن متخبز، فاطمہ سلام اللہ علیہا اپنے ہاتھوں سے چکی چلا کر کے گیہوں پیس کر کے آٹا بناتی تھی، اپنے ہاتھوں سے فاطمہ زہرا جو تھی وہ خمیر گوندتی تھی اور اپنے ہاتھوں سے روٹی پکاتی تھی، بیوی نے اتنی چکی چلائی تھی کہ ہاتھوں میں آلے پڑ گئے تھے، اگر یہ کام عیب ہوتا، یہ کام آج ذرا سے دو چار کلاسیں کوئی پڑھ لیتا ہے تو اس کے لیے گھر کا کام کیا ہو جاتا، عیب بن جاتا، ہم اور خانہ داری کریں گے، خانہ داری کو آج بہت بڑا عیب سمجھا جاتا ہے کہ لڑکی کر لیں گے جا کر کے آفس میں، سیکرٹری فلاں کی ہیں یہ کر لیں گے، ٹائپسٹ بننے کو تیار ہیں، گھر کے کام، اگر کوئی خاتون آفس میں جاب کر رہی ہیں ہاں ماشاء اللہ ان کی قیمت ہے، لیکن گھر میں اگر کام کرے خود عورتیں نہیں پڑے اسے بھی، ہم تو خانہ دار ہیں، خانہ داری تو سب سے بڑا کام ہے، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ایک دن مولا کائنات کے گھر تشریف لائے، کیا دیکھا کہ علی و فاطمہ دونوں بیٹھے ہوئے چکی چلا رہے ہیں، یہ علی بیکار نہیں ہے، علی بہت کام ہے، علی کے پاس بہت کام ہے، علی کے پاس چکی چلا رہے ہیں، آئے پیغمبر بھی آئے، پیغمبر نے پوچھا تم دونوں سے کون، یہ جو زیادہ تھک گیا، تھک تو دونوں ہی رہے ہیں، رہتے تو چکی چلائیں گے تو تھک ہی جائیں گے، مولا نے کہا کہ فاطمہ زیادہ تھک گئی ہیں، پیغمبر فاطمہ سے کہ تم ہٹ جاؤ، اب تمہارے جگہ میں بیٹھوں گا، مولا اور پیغمبر اسلام دونوں بیٹھ کر کے چکی چلا رہے ہیں، تو پورا جو اسلام کا فلسفہ ہے خدمت، خدمت جو ہے دوسروں سے لینے کا نہیں ہے، دوسروں کی خدمت کرنے کا ہے، اگر گھر کے اندر محبت کی فضا کو باقی رکھنا ہے، یہ اصول اگر اپنا لیا جائے کہ ہر کوئی دوسرے کی خدمت کرنے پر کمر بستہ ہو جائے، दूसरे से खिदमत लेने की तवक्को न रहे।
हाँ, अगर किसी ने खिदमत कर दिया, घर के अंदर बीवी खिदमत कर रही है, खाना पका रही है,
इन बातों को देखते हुए कि पैगंबर ने कितना अजर व सवाब उसके लिए मुकर्रर किया है या तकाज़ाए मोहब्बत की बिना पर, तो शौहर की जिम्मेदारी है नंबर एक उसका शुक्रिया अदा करे, नंबर दो उसके कामों में हाथ बटाए। ये चीज अगर कायम रहेगी उस घर में कभी लड़ाई नहीं है, कभी झगड़ा नहीं है। जब घर में लड़ाई और झगड़ा नहीं है तो फरिश्ते रहमत उस घर में आएंगे और उस घर का हमेशा माहौल दीनी माहौल होगा, फजा दीनी फजा होगी। उस घर में पलने वाले बच्चे वो होंगे मौत के बाद की जिंदगी का अपना सारा इंतजाम कर चुके होंगे। यही खिदमत का जज्बा था जब उम्मुल बनीन जनाब अब्बास की वालिदा ब्याह करके अली के घर आई हैं, तो आने के फौरन बाद उम्मुल बनीन ने अली की चौखट पर सजदा किया कि पालने वाले तेरा शुक्र कि तूने अपनी कनीज को ये शरफ दिया कि मैं उस घर में दाखिल हो रही हूं जहां फातिमा रहा। उसके बाद घर में आने के बाद हसनैन को बुलाया और उनके कदमों पर अपने हाथ को रख के कहा, बच्चों मां बन के नहीं आई हूं, कनीज बन के आई हूं। जबकि कानून शरीयत के मुताबिक मां ही बन के आई है ना, कनीज बन के नहीं आई है। लेकिन ये जज्बा खिदमत है, खिदमत करने का जज्बा है, खिदमत देने का जज्बा नहीं। बच्चों मां नहीं कनीज बन के आई हूं, और यही वो जज्बा था जो अब्बास के अंदर पाया जाता था। अगर उम्र बनी मां होने के बावजूद हसनैन से कह रही है, ज़ैनब कुलसूम से कह रही, बच्चों मैं तुम्हारी कनीज बन के आई हूं। यही हाल अब्बास का रहा। अब्बास हुसैन के भाई थे ना, मगर कभी भी अब्बास ने अपने को भाई नहीं समझा, हमेशा अपने को गुलाम ही समझा। कभी हुसैन को भाई कह के नहीं पुकारा है, हमेशा अब्बास ने हुसैन को आका कह के पुकारा। शब आशूर हुसैन में और उमर साहब में भी हम मुलाकात तय पाई है, और तय यह पाया है कि दोनों अकेले आएंगे, असहाब को लेकर के नहीं आएंगे, साथियों को लेकर के नहीं। उमर साहब होगा और इमाम हुसैन दोनों तनहा होंगे। हाँ, उमर साहब के हमरा उसका बेटा होगा और हुसैन के हमरा हुसैन का बेटा अली अकबर होगा। हुसैन मुलाकात के लिए चले हैं, साथ में अली अकबर भी मौजूद है। थोड़ी दूर इमाम हुसैन चले थे, पलट के देखा जनाब अब्बास चले आ रहे हैं। भैया भैया मैं तुम्हें मना तो नहीं कर सकता, लेकिन भैया आज तय यही पाया है, आज तय यही पाया है कि हम दोनों तनहा मिलेंगे, उसके साथ उसका बेटा होगा, मेरे साथ मेरा बेटा होगा। जनाब अब्बास कहते, आका मैं भी मुआहिदे की खिलाफ वर्जी नहीं करना चाहता हूं, मगर आका ना उधर तो देखिए उमर साहब के पीछे पीछे कौन आ रहा है, उमर साहब के पीछे उसका गुलाम आ रहा है, ये कैसे मुमकिन है कि आपके हमराह आपका गुलाम ना आ जाए। अज़रकुम अल्लाह, हमेशा हमेशा अब्बास ने अपने को हुसैन का गुलाम ही समझा है। अज़ीज़ो अली अब्बास के शख्सियत की तश्कील में दो चीजों का असर है, एक उम्मुल बनीन का दूध, दूसरे अली का खून। लेकिन अफसोस जमाने के सामने जो अब्बास की तस्वीर उभर के आई है वो एक ही तस्वीर है, वो उम्मुल बनीन के दूध का असर दिखता है, लेकिन अली के लहू की तासीर तो सामने आ ही ना सकी। अरे अब्बास को हसरत ही रह गई, अरमान ही रह गया। लेकिन अब्बास तो अपने को हमेशा गुलाम समझते थे ना, जब भी अब्बास ने तलवार निकालना चाहा हुसैन ने मना कर दिया, अब्बास ने भी चूचरा नहीं किया है। अजमत अब्बास यही है, शुजाअत अब्बास, जज्बात बिफरे हुए हैं, चाहे वलीद का दरबार हो चाहे फरात का किनारा हो। जब खैमे फरात के किनारे से हटाए जा रहे थे, अब्बास के लिए बर्दाश्त करना कोई मामूली बात नहीं थी, लेकिन अब्बास हर मरहले में यह साबित करते जा रहे हैं कि हम हुसैन के गुलाम हैं, हुसैन के गुलाम हैं। हसरत रह गई अब्बास को कि अली के लहू का असर भी अब्बास दिखा देते। हाय वो जोशे शजाअत पे वफा के पहरे, एक दरिया था जिसे इसने रवानी न मिला। शबे आशूर है, زہیر ایک دفعہ عباس کے سامنے آ کے کہتے ہیں عباس تمہیں یاد ہے کہ تمہاری پیدائش کس لیے ہوئی ہے؟ یاد دلانا چاہتے ہیں کہ عباس تمہاری پیدائش کل کے لیے ہوئی ہے. ایک دفعہ شیر اپنے گھوڑے پہ لڑائی دے کے کہتا ہے تش جونی یا زہیر کیا تمہیں جوش شجاعت دلا رہے؟ صبح ہونے دو دو, صبح ہونے دو دو, دنیا شجاعت کا وہ نمونہ دیکھے گی کہ تھرا جائے گی دنیا. لیکن جب بھی عباس نے میدان میں جانا چاہا حسین نے منع کر دیا, جب بھی جانا چاہا منع کر دیا. یہاں تک جب سب شہید ہو گئے تو ایک دفعہ ہاتھ جوڑے ہوئے عباس حسین کے خدمت میں آتے ہیں, مولا مولا اس غلام کو بھی اب اجازت دے دیجیے. حسین کہتے ہیں بھیا تم تو میرے لشکر کے علمدار ہو, بھیا تم تو میرے لشکر کے علمدار ہو, تمہیں کیسے اجازت دے دوں؟ دفعہ عباس کہتے ہیں بھیا اب وہ لشکر ہی کہاں رہا جس کا عباس علمدار تھا؟ ابھی دونوں بھائیوں میں گفتگو ہو ہی رہی تھی کہ خیمے سے بچوں کی آواز بلند ہوتی ہے, الاتش ہائے پیاس. جناب امام حسین کہتے ہیں بھیا جانے سے پہلے بچوں کے لیے پانی کا انتظام کر دو. عباس خیمے میں آتے ہیں, سکینہ سے مشکو علم لے کر کے فرات پہ آئے. آنے کے بعد لشکر کو ہٹاتے ہوئے فرات میں داخل ہو گئے عباس, مسکیدے کو بھرا. مشک بھرنے کے بعد ایک چلو پانی اٹھایا, دہن کے قریب لے گئے, لیکن عباس نے پانی کو پیا نہیں. اگر عباس پانی پی لیتے کوئی شریعت عباس کو گنہگار قرار نہیں دے سکتی تھی, لیکن عباس نے پانی پینے کے بجائے اسے دوبارہ دریا میں پھینک دیا. کیوں پھینکا؟ بس ایک شعر عباس نے پڑھا ہے جس سے اندازہ ہوتا ہے. اے عباس کیا تو حسین کے بعد زندہ رہنا چاہتا ہے؟ ارے حسین خیمے میں پیاسا ہے, تو پانی پی لے گا. وفائے حضرت عباس, پانی لے کے نکلے ہیں. پوری کوشش عباس کی یہ ہے کسی صورت سے پانی خیمے تک پہنچ جائے. عباس کو اپنی پرواہ نہیں ہے, تیزی کے ساتھ گھوڑا دوڑاتے ہوئے خیمے کی طرح بڑھتے جا رہے ہیں. ایک دفعہ ایک شکین ایک درخت کی اور اور سے عباس پر وار کیا, عباس کا دہنا شانہ قلم ہو گیا. تیزی سے مشکیدے کو بائیں شانے پر رکھ لیا. بایاں شانہ جب قلم ہوا تو عباس نے مشکیدے کو اپنے دانتوں سے دبا لیا. ایک ہی کوشش ہے کہ پانی خیمے تک پہنچ جائے. تیزی سے عباس جا رہے ہیں, اچانک ایک تیر آیا مشکیزے پہ لگا. جیسے ہی مشکیزے کا پانی بہا ہم عباس نے گھوڑے کا رخ موڑ لیا. ارے خالی مشکیزہ لے کر کے خیمے میں کیسے جائیں گے؟ ادھر پلٹے عباس, ادھر ایک شقی نے آگے بڑھ کر کے عباس کے سر پہ گول سنارا. اب عباس نے سنبھلا نہ گیا, ایک جملہ بس عباس نے کہا, مولا ادرکنی. آقا غلام کی خبر لیجیے. اب عباس کا مرثیہ کسی ذاکر سے نہ سنیے, کسی شاعر سے نہ سنیے, عباس کا مرثیہ حسین سے سنیے. ایک دفعہ حسین کی آواز بلند ہوئی, الان انکسر ظهري. اے بھیا عباس اب میری کمر ٹوٹ گئی, وقلت حیلتی. بھیا راہ چارہ مسدود ہو گئی. اے بھیا وہ بیویاں جو تمہارے اللہ حسین عباس کی آواز سنتے ہی عباس کے سرحانے پہنچے. جس کو سرحانے پہنچے تو کیا دیکھا ہے؟ سر زخمی ہے, ایک آنکھ میں تیر پیوست ہے, ایک آنکھ میں خون بھرا ہوا ہے, دونوں شانے قلم ہو چکے ہیں. حسین عباس کے سرحانے بیٹھ گئے. جب عباس کو محسوس ہوا کہ حسین آ گئے تو عباس کہتے ہیں, آقا میں نے آج تک کبھی آپ سے کوئی خواہش نہیں کی ہے, مگر آج مجبور ہوں آپ سے خواہش کرنے کے لیے. آقا اگر ہاتھ سلامت ہوتے نا تو وہ خواہش بھی آپ سے نہ کرتا. بولو بھیا کیا کہنا چاہتے ہو؟ کہ آقا میں نے سنا ہے جب میں پیدا ہوا تھا سب سے پہلے میں نے آپ کے چہرے انور کی زیارت کی تھی. آقا میری خواہش ہے کہ جاتے وقت بھی آخری مرتبہ آپ کے چہرے کی زیارت کر لوں. اے آقا مگر کیا کروں, ایک آنکھ میں تیر پیوست ہے, ایک آنکھ میں خون بھرا ہے, دونوں ہاتھوں کے ڈھاک کٹے ہوئے ہیں. اے آقا زحمت تو ضرور ہوگی, ارے میری آنکھوں سے خون کو صاف کر دیجئے. حسین نے خون کو صاف کیا, عباس نے آنکھیں کھول
بولی حسین کے چہرے کی زیارت کی. حسین نے کہا بھیا تم نے تو اپنی آخری خواہش بیان کر دی, بھیا میری بھی آخری خواہش پوری کر دو. اے بھیا تم نے ہمیشہ مجھے آقا کہہ کے پکارا, کبھی بھائی کہہ کے نہ پکارا. اے بھیا ایک دفعہ مجھے بھائی کہہ کے پکارو. عباس ایک دفعہ آواز بلند ہوئی, بھیا بھیا بھیا, اور روح پرواز کر گئی. اللہ لعنت اللہ علی قوم الظالمین وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. بار الہ واسطہ ہے محمد والے محمد کا, ہماری اس مختصر سی عبادت کو قبول فرما. پالنے والے سب کے مہر بے دفعال کے ہمیں توفیق عنایت فرما کہ ہم موت کے بعد کی زندگی کی تیاری کر سکیں. بار الہ ہمیں توفیق عنایت فرما کہ اپنے گھر کے اندر دینی ماحول قائم کر سکیں. بار الہ ہمارے دینی ماحول کو باقی رکھنے کے جس محبت اور خدمت کی ضرورت ہے ہمیں یہ دونوں نعمتیں عنایت فرما دے. معبود تجھے واسطہ ہے محمد و آل محمد کا. جو بیمار ہیں ان سب کو شفائے کاملہ عنایت فرما. جو مقروض ہیں ان کے قرضوں کو ادا فرما. جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما. جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تعلیم و تربیت کی توفیق کرامت فرما. بار الہ واسطہ ہے محمد و آل محمد کا. جو بے روزگار انہیں حلال اور پاکیزہ روزگار عنایت فرما. جو صاحب روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبرگیری کی توفیق عنایت فرما. بار الہ شیعان حیدر کرار کو اپنے حفظ و امان دینا. بار الہ ان کے قاتلوں کو دنیا اور آخرت دونوں میں ذلیل و رسوا فرما. معبود تجھے واسطہ ہے محمد و آل محمد کا. مراجع کرام اور رہبر معظم کی حفاظت فرما. معبود سکتے محل بیت اطہار کے امام زمانہ کے ظہور میں تعلیم فرما. جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ان کے اصحاب و انصار میں شمار ہو سکیں. اللهم عجل في فرج مولانا صاحب الزمان واجعلنا من اعوانه وانصاره. درخواست ہے سورہ فاتحہ کی ان شہداء کے لیے جو کل کے حادثے میں اس سے پہلے کے حوادث میں شہید ہوئے. سورہ فاتحہ سب کے اللہ صلی اللہ علیہ وسلم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین الرحمن الرحیم.
Y'all say.